चित्कारे नि यी ओठले झेल्नु रमाएर आँसु गह ओकल्ला भो ठेल्नु रमाएर कस्तो सकस यी आँसु झर्छन् झरे पनि तिम्रो खुसीको स्वादमा रेल्नु रमाएर यदि सचेत छौ भने रुँदा मुटु मेरो आँसुका राप खिल्लीले छेल्नु रमाएर बुझ्न कठिन छ भने तन मनको दूरी छानेर तन बजारमा जेल्नु रमाएर कौडी नहारी जितलौ पस्के तिमी अघि कौडी नहारी जितलौ पस्के तिमी अघि यो जिन्दगी छ दाउमा खेल्नु रमाएर हाल अमेरिकामा बसोबास गर्ने ललितपुरका गजलकार विपुल सिजापतिको चित्कारे नि यी ओठले शीर्षकमा लेखिएको गजलसँगै नमस्कार अनि स्वागत यो प्रस्तोता प्रदीप गिरीको रन्सी मिडियाको प्रस्तुति साप्ताहिक कार्यक्रम यो साँझ यो सुबास उज्यालो नेपाल मिडिया नेटवर्कसँगको सहकार्यमा देशभरिका विभिन्न 19 रेडियो स्टेशनहरूबाट हरेक हप्ता राति 9:15 10 बजेसम्म प्रसारण हुने गर्दछ। यो यस कार्यक्रमको 14 श्रृङ्खला हो। मान्छे आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्दछ, यसै विषयसँग सम्बन्धित एकाध सामग्री वाचन गर्नेछौ आजको यस श्रृङ्खलामा। सुरु गरौ नेपाली चलचित्र समर्पणको यो सुमधुर गीतबाट।
आकाश की हो तिमी चाहे धरती की हो, आकाश की हो तिमी चाहे धरती की हो, जो हो तिमी मेरो लागि आमा मोल छौ, जो हो तिमी मेरो लागि आमा मोल छौ, आकाश की हो तिमी चाहे धरती की हो।
राजा बाबा
एक अमेरिकी व्यवसायी छिमेकी राष्ट्र मेक्सिको को एक सामुद्रिक तटमा अवस्थित गाउँको भ्रमणमा थिए, जहाँ उनको भेट आफ्नो डुङ्गा छेउ लगाउँदै गरेका स्थानीय माछा व्यवसायीसँग भयो। डुङ्गामा धेरै राम्रा राम्रा माछाहरू थिए। ती व्यवसायीले ती माछा मारेर जीविकोपार्जन गर्ने माझीको संघर्षको प्रशंसा गर्दै सोधे, कति समय लाग्यो तिमीलाई यति माछा जम्मा गर्न? एकैछिन मात्रै हो, माझीले जवाफ फर्काए। अलिक बेर अरू समय लगाएर अझै अरू माछा चमाते हुने नि? व्यवसायीले फेरि सोधे। जवाफमा माझीले भने, यति माछाको बिक्रीले मेरो परिवारको आजको आवश्यकता परिवर्ति भइ नै हाल्छ, त्यसो भए बाँकी समय के गरेर बिताउँछौ त तिमी? मेक्सिकन माझीले भने, म ढिलो सुत्छु, थोरै समय माछा मार्छु, आफ्ना बालबच्चासँग समय बिताउँछु, मध्याहमा श्रीमतीसँगै विश्राम लिन्छु, हरेक साँझ गाउँ चाहर्छु र साथीहरूसँगै बसेर गिटार बजाउँदै र वाइनको घुटको लिँदै रमाइलो गर्छु। मेरो जीवन पूर्ण र व्यस्त छ सर। माझीको जवाफ सुनेपछि अमेरिकी व्यवसायीले भने, मसँग हावर्ड युनिभर्सिटीको एमबिए डिग्री छ, म तिमीलाई सहयोग गर्न सक्छु, तिमीले अब धेरै समय माछा मार्न समात्नमा खर्चिनुपर्छ, त्यसपछि तिमीले अलिक ठुलो डुङ्गा किन्न सक्नेछौ, लगतै तिमी डुङ्गाको संख्या बढाएर 8-10 बनाउन सक्नेछौ। बीचको दलाललाई माछा बेच्नुको सट्टा तिमी सिधै ग्राहकलाई नै बेच्नेछौ, बिस्तारै एउटा उद्योग नै निर्माण गर्न सक्नेछौ, माछा समात्ने, प्याकिङ गर्ने अनि आफै वितरण गर्ने। त्यसका निमित्त पछि तिमीले यो सामुद्रिक तट छाडेर मेक्सिको सहर, अमेरिकाको लस एन्जलस सहर, अन्त्यमा न्युयोर्कसम्म बसाइ सर्नुपर्ने हुन्छ, जहाँ बसेर तिमीले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्नेछौ। बीचमै कुरा काट्दै मेक्सिकन माझीले सोधे, तर सर यो सबै गर्न कति समय लाग्छ? 15-20 अमेरिकी व्यवसायीले भने। अनि त्यसपछि के त? माझीले फेरि प्रश्न राखे। अमेरिकी व्यवसायी हाँसे र भने, त्यसपछि पो छ त राम्रो, उचित र राम्रो समय आएपछि तिमीले आफ्नो कम्पनीको केही हिस्सा सेयर बजारमा बिक्री गर्नेछौ सर्वसाधारणलाई किन्नका लागि, अनि धनी हुनेछौ, तिमी करोडपति हुनेछौ। करोडपति? ए, अनि त्यसपछि के त? अमेरिकी व्यवसायीले बिस्तारै भने, त्यसपछि तिमी रिटायर हुनेछौ, सामुद्रिक तटको गाउँमा बसाइ सर्नेछौ, ढिला सुत्नेछौ, थोरै समय माछा मार्नेछौ, आफ्ना बालबच्चासँग समय बिताउनेछौ, मध्याह्नमा श्रीमतीसँग विश्राम लिनेछौ, हरेक साँझ गाउँ चाहर्नेछौ र साथीहरूसँग बसेर गिटार बजाउँदै र वाइनको घुटको लिँदै रमाइलो गर्नेछौ। अमेरिकी व्यवसायीको त्यो कुरा सुनेपछि माझीले भने, महाशय, जुन कुरा मसँग अहिले नै छ त्यही कुरा पाउनका निमित्त 15-20 अनावश्यक सङ्घर्ष म किन गरूँ? माझीको कुराले ती अमेरिकी वाल्ल परे।
सुवास तिम्रो हो आएर मलाई किन छुन्छ, किन छुन्छ, हर घडी याद तिम्रो मलाई किन आउँछ, किन आउँछ। प्रिय सुन न यो माया नै हो, प्रिय भन न के यो माया नै हो।
प्रिय केही मनका पुरा गर।
काज क्रिया सकिएको दशा फर्किरह्यो, न निल्नु न थुक्नु अमृत घाँटी सर्किरह्यो। कतिखेर मर्ला भनी सिनो खाने आसमा, जिउँदो जाग्दो सामु बुढो गिद्ध पर्खिरह्यो। एकै पटक मात्र मर्छु भनी बाँच्ने मान्छे पटक पटक मर्ने डरले झनै तर्सिरह्यो। डुब्नु अनि उत्रनुको माझ जहाजदेखि वेदनामा समुद्रको छाल चर्किरह्यो। सुनामीले स्वत्तर भएको त्यही आँगनमा, सुनामीले स्वत्तर भएको त्यही आँगनमा पानी तर्काउन जमिन फेरि थर्किरह्यो, पानी तर्काउन जमिन फेरि थर्किरह्यो। गजलकार मवि सिंहको यो गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छु म प्रस्तोता प्रदीप गिरी साप्ताहिक कार्यक्रम यो साथ यो सुभाषमा। यस कार्यक्रमप्रति तपाईँको सुझाव सल्लाह वा प्रतिक्रिया भएमा कृपया इमेल गरिदिनुहोस् हाम्रो नयाँ इमेल ठेगाना हजुरको पत्र @gmail.com हजुरको पत्र @gmail.com। पत्राचारका लागि हाम्रो ठेगाना साप्ताहिक कार्यक्रम यो साँझ यो सुभाष, रेडियो अभियान 107.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 12107 काठमाडौँ। अधिकांश मान्छेलाई लाग्छ टन्न पैसाको थुप्रो जम्मा गर्नु भनेकै सफल र सुखी हुनु हो, तर वास्तवमा त्यसो होइन नि, हो र? हामीहरू प्राय जरुरतभन्दा बढी खर्च गर्छौँ घुमघाम र मौजमस्तीमा, र पनि हामी खुसी र सन्तुष्ट हुन सक्दैनौँ। तर हाम्रै यही समाजमा कोही यस्तो मान्छे पनि छन् जो आफ्नो दुई छाक मुस्किलले टार्छन् र पनि खुसी र सन्तुष्ट छन् आफूसँग जे छ त्यसैमा। त्यही व्यक्ति अरूको खुसीमा आफ्नो खुसी देख्दछ। आजभोलि त मान्छेहरू दान पनि निज स्वार्थका लागि गर्दछन्। एउटा व्यवसायले चर्चा कमाउन र व्यावसायिक फाइदाका निमित्त दान गर्दछ। कसैले समाजमा सहयोग गरेको देखाउन गर्दछन्, तर वास्तवमा तिनीहरू भित्रदेखि सहयोगी हुँदैनन्। अर्कोतर्फ अझै पनि यस्ता मान्छे पनि छन् जो सच्चा मनले दान गर्दछन्। उनीहरूको सच्चापन उनीहरूकै वास्तविक सङ्घर्ष र जीवनीले प्रष्ट पार्दछ। चिनका बाई फाङ ली, जो आफ्नो अधिकांश जीवनभरि रिक्सा चालक भएर काम गरे, लीको जीव सानो थियो, धेरै सानो अन्य रिक्सा चालकको दाँजोमा, तर पनि उनी जाँगरी ल्याएर उत्साही थिए। बिहान सबेरै 6 बजे भगवानको पूजाबाट दिन सुरु गर्दै उनी बजारका गल्ली गल्ली चाहर्थे, घरि रिक्सा सवारलाई लिन त घरि गन्तव्यसम्म पुर्याउन। रातिको 8-9 बजी उनको घर फर्काइ हुन्नथ्यो। आफ्नो रिक्सामा चढ्ने सबैसँग उनी राम्रोसँग बातचित गर्थे, तर कहिले पनि भाडा यति उति भनेर तोक्दैनथे। जे दिन्थे त्यही लिन्थे चुपचाप। ली सोही सहरको पुरानो फुटपाथ क्षेत्रको झोपडीमा बसोबास गर्दथे, जहाँ अन्य धेरै रिक्सा चालक र फोहोरमा फ्याँकिएका प्लास्टिक र फलामका वस्तुहरू जम्मा गर्नेहरू पनि बस्दथे। राति बास बस्नका निमित्त उनले त्यो झुपडीको एक भाग भाडामा लिएका थिए। त्यहाँ न कुनै सुत्ने खाट थियो, न त बस्ने कुर्सी नै, मात्र एउटा पुरानो च्यादर थियो ओछ्याएर पल्टिन, दिनभरिको मिहिनेतपछि आराम गर्न। दुईवटा तिनका भाँडा, एकमा खाना खान अर्कोमा पानी पिउन, जुन भाँडाहरू उनले छेवैको फुटपाथबाट ल्याएका थिए। लीका कोही पनि आफन्त थिएनन्, तर उनी कहिल्यै एक्लो महसुस गर्दैनथे, किनकि उनको सकारात्मक सोच र उदारताबाट प्रभावित उनका साथीहरूले उनलाई माया गर्दथे। यसरी जीवन गुजारा गरिरहेका चिनका यी रिक्सा चालकले एक दिन देखेको एक दृश्यले कसरी आफूले बाँच्ने तरिकामा नै परिवर्तन ल्यायो भन्ने बारेमा चर्चा गर्नेछौँ, तर यो साङ्गीतिक कोसेलीपछि। कार्यक्रमको साथमा रहनुहोला।
कसले नि बेला बस्ने ठाउँ, मै दुखीको बिरालो हो, आहै आफ्नै घर गाउँ, आहै आफ्नै घर गाउँ, यो मन भन्छ कहाँ कहिले आँसु कहिले हाँसो कहिले हाँसु कहिले हाँसो के हो जिन्दगी यो मनमा गो लागिरहन्छ केले निभ्ने हो यो मन भन्छ कहाँ
वर्षीय रिक्सा चालक बाई फाङलीले एक दिन एक गल्ली छेवैमा एउटा सानो दुब्लो छ वर्षको बालकलाई देखे जो नजिकै बजारबाट हिँडमेल गरी फर्कदै गरेकी एक महिलालाई उनको सामान बोकिदिने प्रस्ताव राख्दै थियो। लीले त्यो बालकलाई हेरिरहे। त्यो बालक बडो मिहिनेतका साथ ती गरुङ्गा सामानका झोला बोक्दै थियो तर उसको अनुहारमा त्यो काम गरी छाड्ने अठोट थियो। एक एक गरेर झोलाहरू बोकेर गाडीमा राखिसक्दा बालकको अनुहारमा मुस्कान थियो, जुन मुस्कान अझै फक्रिएर गयो जसै बालकले ती महिलाबाट केही खुद्रा पैसा पायो। त्यो बालक घन्टौँ त्यहाँ बसेर अन्य धेरैको सामान बोक्न मद्दत गरिरह्यो र प्रत्येक पटक जब उसले पैसा पाउँथ्यो आकाशतिर हेर्दै भगवानलाई सम्झिन्थ्यो। त्यसै दिन साँझ लीले त्यही बालकलाई फोहोरको थुप्रोमा खोतल्दै गरेको देखे। उनले देखे जसै उसले त्यहाँ केही पाउरोटीका टुक्रा भेट्टायो ऊ निकै खुसी भयो। बालकले पाउरोटीका ती टुक्रालाई आफ्नो हातले टकटकाउँदै र सर्टको बाहुलाले पुछ्दै सफा बनाउन कोसिस गर्यो र मुखमा हाल्यो अनि आनन्दित हुँदै खायो, यसरी कि त्यो पाउरोटीको टुक्रा स्वर्गबाटै आएको हो। ली त्यो दृश्यले भावविह्वल भए। बालकलाई नजिकै गएर सोधे दिउँसो कमाएको पैसाले राम्रो खाना किनेर किन नखाएको भनेर। बालकले जवाफ दियो, म त्यो पैसा मेरा बहिनीहरूलाई खाना किन्नका लागि प्रयोग गर्नेछु। ली बालकलाई लिएर उसका बहिनीहरूलाई भेट्न गए। फोहोरी पातली र मैलको कठ बसेको कपडामा बहिनीहरूलाई देख्दा लीको आँखाबाट आँसु झर्यो। लीले आफूलाई सम्हाल्न सकेन। उनले एक दिन ती तिनै बच्चालाई लिएर नजिकको अनाथालयमा लगे र ती बच्चाहरूको खानपिन रेखदेख र पढाइको खर्च बेहोर्न उनले आफूले मेहनत गरेर कमाएको सबै पैसा उक्त अनाथालयलाई दिने बाचा गरे। लीले अब अझै मेहनत गर्ने अठोट लिए। बिहान सबेरै उठेर राति अबेरसम्म रिक्सा चलाए। आफूले कमाएको पैसाबाट उनी आफू बस्ने झुपडीको भाडा तिर्थे। दुईवटा पाउरोटी बिहानको भोजनका लागि अनि रात्रि भोजनका लागि दुई टुक्रा मासु र अन्डा किन्दथे, बाँकी पैसा अनाथालयलाई। उनी खुसी थिए एउटा सुत्ने ठाउँ, खानाका लागि खाना र लगाउनका लागि एक सरो कपडा भएकोमा। आफूसँग भएका यिनै कुराका लागि पनि यिनी आफूलाई धन्य ठान्दथे। सन् 1986 लीले दान गर्न थालेका थिए। उनले आफ्ना अन्तिम 20 वर्ष मात्र एक उद्देश्यले रिक्सा चलाएर बिताए, अनाथालयलाई सहयोग गर्नका लागि। आफू 90 वर्षको उमेरमा छँदा उनले अलग्गै एउटा बाकसमा बचाइराखेको करिब 55,000 नेपाली रुपियाँ जति लगेर अनाथालयले सञ्चालन गरेको विद्यालयलाई दिए। म अब धेरै बुढो र कमजोर भइसकेँ रिक्सा हाँक्नका निमित्त। म दान दिने क्रमलाई जारी राख्न असक्षम छु। यो मेरो अन्तिम सहयोग हुन सक्छ, दुखित आवाजमा लीले यसो भन्दा विद्यालयका सबै शिक्षकहरू रोए। 93 वर्षको उमेरमा लीको निधन भयो। यद्यपि उनले सबै गरेर करिब 4 लाख नेपाली रुपियाँ जति अनाथालयलाई सहयोग गर्न सफल भए रिक्सा चलाएकै भरमा। शिखर पुगे समतल भुई जमिन बिर्सन्छ, मान्छे हो मान्छे जन्मेको कोख दलिन बिर्सन्छ। बाटोमा ठेस लागेमा उसको गुनासो सधैँको, आफन्त भाइ बन्धुमा झर्ने सङ्गीन बिर्सन्छ। हिजोको व्यस्त आजको मस्त, भोलिको जोगी ऊ, तैपनि कहाँ पैसामा जीवन सुम्पिन बिर्सन्छ। असिना पानी बाढी र पहिरो झर्दछ कुबेला, रोपाई पख बनेर पानी बर्सिन बिर्सन्छ। यस्तो हो गर्ने उस्तो हो राम्रो सिकाउँछ अरूलाई, यस्तो हो गर्ने उस्तो हो राम्रो सिकाउँछ अरूलाई, बिचरा पहिले आफू चाहिँ मान्छे बनिन बिर्सन्छ। हाल काठमाडौँमा बसोबास गर्ने झापाका ज्ञानु विद्रोहीको यो गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौँ तपाईँलाई कार्यक्रममा। रन्सी मिडियाको प्रस्तुति साप्ताहिक कार्यक्रम यो साँझ यो सुभाष उज्यालो नेपाल मिडिया नेटवर्कसँगको सहकार्यमा देशभरिका विभिन्न 19 वटा रेडियो स्टेशनहरूबाट हरेक हप्ता राति 9:15 देखि 10 बजेसम्म आउने गर्दछ। नेपालदेखि धेरै टाढा अमेरिकामा निर्माण गरिने यस कार्यक्रमको गएको हप्ताको प्रेम दिवस विशेष श्रृङ्खलालाई नेपालमा मात्र नभएर इन्टरनेटको सहायताले युट्युब र विभिन्न सामाजिक सञ्जाल मार्फत सुन्ने तमाम श्रोताका इमेल सन्देशले हामी प्रफुल्लित र हौसिएका छौँ। हामी हाम्रा श्रोताहरूबाट यस कार्यक्रमप्रतिको यहाँहरूको प्रतिक्रियाका साथसाथै कार्यक्रममा प्रसारण योग्य सामग्रीका लागि अनुरोध गर्दछौँ। हाम्रो नयाँ इमेल ठेगाना hajurkopatra@gmail.com। पत्राचारको लागि हाम्रो ठेगाना कार्यक्रम यो साँझ यो सुभाष, रेडियो अभियान 107.4 MHz, पोस्ट बक्स नम्बर 12107, काठमाडौँ। केही वर्ष अगाडि एउटा विशेष ओलम्पिकको आयोजना भयो। अमेरिकाको सियाटल राज्यमा भएको उक्त विशेष ओलम्पिकमा पालो थियो एउटा विशेष दौड प्रतियोगिताको। 100 मिटरको उक्त दौड प्रतियोगिताका लागि 9 जना प्रतियोगीहरू सुरुवाती लाइनमा उभिए। यो 100 मिटरको दौड प्रतियोगिता यस कारणले पनि विशेष थियो किनभने सम्पूर्ण 9 जना प्रतियोगी नै मानसिक र शारीरिक रूपमा अशक्त थिए। सबै प्रतियोगीलाई 100 मिटर दौड पूरा गर्ने काम अत्यन्तै कठिन थियो, त्यसैले पनि पुरस्कारको राशि धेरै राखिएको थियो। सबै प्रतियोगी जे जस्तो भए पनि उक्त प्रतियोगिता जित्नका लागि बडो उत्साहका साथ गोलीको आवाजमा आफ्नो ध्यान केन्द्रित गरिरहेका थिए, जसको आवाजले दौड सुरुवातको संकेत गर्नेछ। गोलीको आवाजसँगै दौड सुरु भयो। सबै प्रतियोगी सकी र नसकी दौडन थाले, तर एक प्रतियोगी सुरुवाती लाइनबाट एक पाइला अघि बढ्दा नबढ्दै गर्ल्याममा ढले, फेरि उठ्ने प्रयास गरे, सकेनन्। जित्नुको हताशले होला उनी करिब 3 पटकसम्म प्रयास गर्दा समेत उठ्नै सकेनन्। उनी भावनात्मक रूपमा विक्षिप्त भए। यसै त अशक्त भएर जन्म लिएका, केही गर्न म पनि सक्छु भन्ने उनको भावनामा ठूलो चोट पर्यो। उनी जहाँ लडेका थिए त्यहीबाट नराम्रोसँग रुन थाले। बाँकी रहेका 8 प्रतियोगी पनि जसोतसो मध्य भागसम्म पुगेका थिए। त्यतिकैमा ती सबै प्रतियोगीहरू बिचैमा टक्क रोकिए र पछाडि फर्किए। जब उनीहरूले ती लडेका प्रतियोगीलाई रोएको सुन्छन्, सम्पूर्ण प्रतियोगीहरू बीचबाटै फर्केर पुनः दौड सुरुवात भएको ठाउँमा आए र जहाँ ती प्रतियोगी रोइरहेका थिए उनीहरूले चारैतिरबाट उनलाई घेरे। यतिकैमा पोलियोबाट ग्रसित एक प्रतियोगीले केही निहुरिएर उनलाई गालामा माया गर्दै भनिन्, हामी छौ तिमीसँग। त्यसपछि सम्पूर्ण 9 जना प्रतियोगी नै हातमा हात मिलाएर दौडको अन्तिम बिन्दुमा पुग्दछन्। यो देखेर सम्पूर्ण रङ्गशाला नै भावविह्वल भयो। धेरै मानिसले भावुक भएर आफ्नै आँखाबाट आँसु झरेको पत्तै पाएनन्। सम्पूर्ण दर्शकहरू आआफ्नो ठाउँमा उभिएर ताली बजाए। त्यो क्षण केही बेरसम्म निरन्तर चलिरह्यो। जो मानिसहरू त्यस घटनाका प्रत्यक्षदर्शी थिए उनीहरू अझै पनि यो कथा भनिरहेका भेटिन्छन्। आखिर किन? किनभने मनको त्यो भित्री पाटोमा हामी सबैलाई यो एउटा कुरा थाहा छ, जीवनमा सधैँ आफूले मात्र जित्नुले धेरै महत्त्व राख्दैन, बरु अरूलाई जित्न सहयोग गर्नुले महत्त्व राख्दछ। भलै त्यसका लागि हामी केही पछि हट्नु परोस् वा आफ्नो दिशा नै परिवर्तन गर्नु परोस्। अ क्यान्डल लुजेस नथिङ बाई लाइटनिङ अनदर क्यान्डल, अर्थात् एक मैनबत्तीले अर्को मैनबत्तीलाई बाल्नको लागि सहयोग गर्दा केही गुमाउँदैन।
देव
सोचो कहाँ प्रिय चाहन्छु म तिमीलाई नै।
हामी आजको यस कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। हाल सिडनी अस्ट्रेलियामा बसोबास गर्ने गजलकार प्रदीप चापागाईको एउटा गजल तपाईँका लागि छोड्दै म कार्यक्रम प्रस्तुता प्रदीप गिरी पनि बिदा चाहन्छु। शुभरात्रि। दुखे घाउसितै खाटाहरू बल्झिए, आज जिन्दगीका पाटाहरू बल्झिए, नापेको थिए धेरै दूरी पैतलाले, यात्रा काटी तिनै बाटाहरू बल्झिए, कतै चोखो भए कतै जुठो भए, दाग बेहोसीका टाटाहरू बल्झिए, धुजा धुजा भई च्यातिनु त रहेछ, चिरफार पछि फाटाहरू बल्झिए, न त रह्यो मेरो कुनै सेरो फेरो, आफ्नै आँगनका माटाहरू बल्झिए, दुखे घाउसितै खाटाहरू बल्झिए, आज जिन्दगीका पाटाहरू बल्झिए।
समय।